अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। २०६५ सालको मङ्सिर महिनामा 7 राजनैतिक दल तथा तत्कालीन विद्रोही नेकपा माओवादी बीच 12 बुँदे सहमति भयो। पटक पटक हरण भएको लोकतन्त्र फर्काउने महत्वपूर्ण सहमति बन्यो 12 बुँदे समझदारी। 2007 सालमा स्थापित लोकतन्त्र 2017 सालमा नै राजा महेन्द्रद्वारा अपहरणमा पर्यो। ठूलो संघर्ष र बलिदानीपछि 2046 सालमा पुनस्थापना गरिएको लोकतन्त्र फेरि राजा ज्ञानेन्द्रबाट महेन्द्रकै शैलीमा खोसियो। तत्पश्चात राजतन्त्र रहितको लोकतन्त्रको परिकल्पना गर्दै अर्को आन्दोलन गरियो। 2062-63 सालमा 19 दिनसम्म नागरिकहरू आन्दोलनमा होमिए। 2063 साल वैशाख 11 गते देशमा तेस्रो पटक लोकतन्त्र स्थापना भएको घोषणा गरियो। अहिले हामी संघीय गणतन्त्रात्मक शासन पद्धतिमा छौँ। हामीसँग 3 तहका सरकार छन्। 753 वटा स्थानीय तह र 7 वटा प्रदेश छन्। जनताका प्रतिनिधिले सबै तहका सरकार सञ्चालन गरिरहेका छन्। गणतन्त्र स्थापनापछि धेरै सकारात्मक काम भएका छन्। तर केही गर्नै नसकेका कामले गर्दा गणतन्त्रमाथि नै प्रश्नहरू आउन थालेका छन्। आजको कार्यक्रम हामीले लोकतान्त्रिक गणतन्त्रका विषयमा केन्द्रित गरेका छौँ। यसै विषयमा हामीले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसँग कुराकानी गरेका छौँ। त्यसै गरी मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान पनि कार्यक्रममा प्रस्तुत गर्छौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम सुरु गरौं नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसँग लोकतन्त्रका विषयमा गरिएको कुराकानीबाट।
गणतन्त्र भनेको जनतालाई अधिकार दिने तन्त्र हो, लोकतन्त्र त्यो हो। गणतन्त्र आइसके पछाडि तल्लो तहले आफ्नो अधिकारको प्रयोग गर्न नसकिराख्या अथवा गर्न नजानिराख्या र माथिल्लो आफूसँग भएको अधिकार अर्कोलाई दिँदाखेरि त्यो सही रूपमा प्रयोग हुँदैन भन्ने डर लिँदै आफ्नो अधिकार अर्कोलाई दिन सकेसम्म अहिले होइन कि भोलि गर्ने कि भन्ने जो अलमलको अवस्था छ, त्यो संक्रमण कालको कारणले गर्दाखेरि जसले गणतन्त्र भनेको त हाम्रो आफ्नो लागि आफैले अधिकार प्रयोग गरेर आफ्नो शासन आफैले चलाउनु पाउनु पर्दछ भन्ने पक्ष र यो शिशु गणतन्त्र भएको हुनाले अहिले तत्कालै दिनु हुँदैन कि भन्ने हिजोका लोकतन्त्रवादी साथीहरूको विचारको बीचको चाहिँ संक्रमण काल अवस्था रहेको हुनाले यो स्थिति आएका हुन्। गणतन्त्र आइसकेको छ, फेरि फर्किन सक्दैन। तलको साथीहरूले आफू सक्षम बनाउनको लागि अगाडि बढ्दै जाने र आफ्नो अधिकारको सही सदुपयोग गर्दै जाने, संघीय सरकारले चाहिँ आफूसँग रहेको जो अधिकार हो संविधान सम्मत ढंगबाट स्थानीय तह प्रदेशलाई आफूसँग रहेको अधिकार संविधान सम्मत ढंगबाट विस्तारै दिँदै जाने, संविधान सम्मत ढंगबाट जो दिनुपर्ने अहिलेसम्म पूर्ण रूपमा भइसकेको स्थिति होइन। त्यो कारणले गर्दाखेरि छिटो चाहने र छिटो चाहिँ अहिले तत्काल भइसकेको छैन कि भन्ने जो अलमल को कारणले यो समस्या आएको हो कि भन्ने लाग्छ मलाई।
तपाईँको मतलब यो संविधान जारी भएपछि राजनीतिक संक्रमण काल चाहिँ सकियो, व्यावहारिक संक्रमण काल चाहिँ
बाँकी छ, अझ पनि बाँकी छ।
यसलाई टुङ्ग्याउनको लागि त फेरि राजनीतिक नेतृत्व नै अग्रसर हुनु पर्ला नि।
यो दुईटा चिज छ हेर्नुहोस्, राजनीतिक नेतृत्वले अग्रसर नगरिकन त अगाडि बढ्नै सक्दैन। राजनीतिक नेतृत्व भनेको के त भन्दाखेरि आफूले ल्याएको अरूले ल्याइदिएको होइन, अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको कसले अरू कसले ल्याइदिएको होइन, हामी राजनीतिक नेतृत्व राजनीतिक पार्टीहरूले ल्याएको हुनाले फेरि फर्किन सक्दैन। त्यस कारणले गर्दाखेरि राजनीतिक नेतृत्वले त्यो ठाउँमा नपुर्याउनु त सम्भवै छैन, पुर्याउँछ नै, तर यो पुर्याउने क्रममा चाहिने कुरा के रह्यो भन्दाखेरि यसको लागि आवश्यक विधिको शासन, संवैधानिक सर्वोच्चता, मानव अधिकार जस्ता न्यूनतम लोकतन्त्रको मान्यताहरूलाई मध्यनजर राख्दै आवश्यक कानूनहरू निर्माण गर्नुपर्ने अझ पनि पूर्ण रूपमा तयार भइसकेको छैन। उदाहरणको लागि तपाईँलाई थाहै छ, प्रदेश र संघको बीचको साझा अधिकारको लागि चाहिने कानूनहरू, स्थानीय तहको लागि चाहिने उहाँहरू आफैले पनि कानून निर्माण गर्न सकिराखेको स्थिति होइन, प्रदेश सरकारले पनि आफ्नो प्रदेश क्षेत्रको लागि चाहिने कानून निर्माण गर्न सकिरहेका छैन। यो कारण किन रोकियो त भन्दाखेरि संघीय सरकारले संघीय प्रदेश र स्थानीय तह जुन साझा अधिकारको सवालमा अहिले पनि पूर्ण रूपमा कानून निर्माण हुन सकिरहेको स्थिति होइन, त्यो जति ढिला हुन्छ नि त्यत्तिकै वितृष्णाहरू बढ्दै जान्छ। त्यस कारणले गर्दाखेरि यी कानून निर्माणको विषय छ, त्यो छिटो से छिटो निर्माण गर्नको लागि विधिको शासन संवैधानिक सर्वोच्चताको आधारमा अगाडि बढ्नको लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नु जरुरी छ।
लोकतन्त्रको मुटुकै रूपमा विधिको शासनलाई मानिन्छ, यो विधिको शासनको अहिलेको अवस्था चाहिँ कस्तो छ?
विधिको शासन संविधानले हामीलाई दिइसकेको छ, मार्ग निर्देश गरिसकेको छ, त्यो संविधानले दिएको को मार्ग निर्देश अनुसारको कानूनहरू निर्माणको क्रममा छन्। त्यो कानूनको निर्माणको क्रममा संविधानले जो दिएको अधिकार अनुसारको प्रदेशको आफ्नो कानून, स्थानीय तहको आफ्नो कानून, संघ प्रदेश र स्थानीय तहको लागि जो विभाजन हो संविधान अनुसारको आफ्नो अधिकार क्षेत्रको जो बाँडफाँड भइरहेको छ त्यो अनुसारको कानूनहरू निर्माणको क्रममा सामञ्जस्यता जो हुनुपर्ने हो त्यो भइराखेको अलिक कमी भइराखेको देखिन्छ। त्यस कारणले गर्दाखेरि प्रदेश सरकार तपाईँ देखिराख्नु भएको छ, संघले हामीलाई व्यवस्था गर्यो, संघीय सरकारले प्रदेशलाई अधिकार दिन चाहिराखेको छैन भन्ने जो अहिले प्रश्नहरू टाइम टाइममा आइराखेको छ नि, यसको सन्दर्भमा त यति एक वर्षदेखि जुन प्रदेश स्तरीयको जुन एउटा ठुलो संयन्त्र छ त्यो संयन्त्रको बैठकै हुन सकिरहेका थिएन, जसको अध्यक्षता प्रधानमन्त्रीज्यूको हुन्थ्यो, यसपालि त भयो नि, त सुरुवात भयो नि, जब बैठक सुरुवात भएपछि त्यस एउटा निष्कर्षमा अब त प्रदेशहरूले पनि आफ्नो संविधान बमोजिमको अधिकारको लागि आवाज उठाइराखेको छ, संघले पनि त्यो अनुसारको क्रमशः अहिले सुरुवात गर्दैछ। त्यस कारणले गर्दाखेरि मलाई लाग्दछ अहिले वितृष्णाको रूपमा लिनु हुँदैन।
हामीसँग 761 सरकार छन्, यो मौलिक हक कार्यान्वयन गर्ने चाहिँ कुन कुन सरकारले हो?
मौलिक हकको कार्यान्वयन त मूलत संघीय सरकारकै हुन्छ, अनि मौलिक हक भनेको जनताको हक हो नि, नागरिकको हक हो नि, त्यस कारणले गर्दाखेरि जो जो अधिकारी छन् तत्तत् अधिकारी निकायहरूले मौलिक हकको कार्यान्वयन गर्नुपर्दछ, यसमा कसले गर्ने भन्ने कुरा हुँदैन, त्यो त्यही अनुसारको मौलिक हकको प्रतिकूल नहुने गरी कानून निर्माण गर्नुपर्दछ, मौलिक हकको प्रतिकूल नहुने गरी आफूले निर्णय गर्ने व्यवहारमा उतार्ने कामहरू गर्नुपर्दछ।
हामीले यो गणतन्त्र पाइसके पछाडि मानव अधिकारका दृष्टिकोणले चाहिँ के चाहिँ निकै राम्रो कुरा पायौँ?
अहिलेको संविधानले 16 महत्त्वपूर्ण कानुनहरू निर्माण भइसकेका छन्, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता जुन महत्त्वपूर्ण विषयहरूमा निर्णय भइसकेका छन् र मौलिक हकको रूपमा संविधानले प्रदान गरेको छ, त्यस अन्तर्गतको कार्यान्वयनको लागि कानुनहरू निर्माण भइसकेका छन्। अब त्यो कानुन अब व्यवहारमा उतार्नु छ, अहिलेको यो संविधानले जो संवैधानिक अधिकार जो दिएको छ ती अधिकारहरू बमोजिमको संघीय कानुन बनिसकेको छ, त्यही संघीय कानुन अनुरूपको स्थानीय तहको कानुन प्रदेश सर प्रदेश स्तरको कानुनहरू निर्माण गर्दै जानुपर्दछ, त्यसलाई व्यवहारमा जानुपर्दछ। यो सामाजिक न्यायको हक छ नि, बहुतै इम्पोर्टेन्ट छ, यसपालि हाम्रो 1963 र अहिले पछाडिका जुन आन्दोलनहरू छन् त्यो आन्दोलनहरूले ल्याएको चाहिँ मौलिक हक भनेको त सामाजिक न्यायको जो हक छ नि त्यो सामाजिक न्यायको हक चाहिँ मौलिक छ। हेर्नुहोस् समानुपातिक समावेशिताको प्रश्न र गाउँ गाउँमा रहेका विभिन्न अल्पसंख्यक सीमान्तकृत समुदाय मधेसी दलित आदिवासी जनजाति मुस्लिम महिला यो सम्पूर्णको अधिकारलाई जगाएको थियो त्यसलाई अब एउटा मूर्त रूप दिने काम कसले गर्यो? यही संविधानले गरिरहेको छ। हेर्नुहोस् न त्यसकारण यी अधिकारहरू अहिले अधिकार एकदम तल सतहसम्म पुगिसकेका छ। यो नै वास्तवमा यो सरकारको राम्रो पक्ष यो हो। यसलाई हामी जनताले, राज्यले, सरकारले, सम्बद्ध निकायहरूले सही ढङ्गबाट प्रयोग गर्न सक्यो भने नेपालको भविष्य राम्रो छ।
अहिले तपाईँले सुन्नुभयो नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश।
धरती हाम्रो घर, आकाश हाम्रो छाना, छाना मुनि बारबारी हामी सबै जना।
आज गणतन्त्र आगो कति वर्ष पुगो?
अरे म त करोडकै प्रश्न होला भनेर डराइरहेको, यस्तो जाब प्रश्नको उत्तर त कीर्तिले पनि दिन सक्छिन् नि।
त्यही त, पर्सि जेठ 15 गते 12 गणतन्त्र दिवस।
त्यही त भने, तर मिरज बाउ, यो प्रश्न बेप्रसङ्ग किन पो उठायो कुन्नी?
बेप्रसङ्ग?
अनि त
बेप्रसङ्ग त भयो नि, गणतन्त्र आइसक्यो, राष्ट्रपति चुनिसक्यौ, फेरि यसैको कुरा किन गर्नु?
बिहे भइसक्यो, छोरो पाइसक्यो, सन्तानको चिन्ता किन गर्नु भने जस्तो नगर्न कृति।
मिरज बाबुको ठिक ठिकै इलाज है, मलाई झन् बुझ्यो, झन् कठिन बुझ्यो, बुझ्न कठिन।
ठिक ठिकै होइन, आजको दिनमा गर्नुपर्ने कुरै यही हो।
ओहो, ऋषि त मलाई जस्तो पो बोल्नु भयो त आजको दिनमा।
आजको दिनमा सबैले बोल्नु पर्ने कुरै यही हो।
गणतन्त्र दिवस पनि आउनलाई छ, कुरो त एकदम सही है मिरज बाबु, समय पनि ठ्याक्कै यही हो। बाबुको गणतान्त्रिक कुरा सत्रै आना ठिक लाग्यो।
यहाँ सुन्नु न,
भन न,
गणतन्त्र आएको यो 12 वर्षमा देशले के पायो, जनताले के पाए, गणतन्त्रलाई संस्थागत गर्न हामीले के गर्यौं, यसको समीक्षा हुन पर्छ कि पर्दैन भन्नुहोस् त?
समीक्षा होइन, यहाँ त गणतन्त्र नै धरापमा पर्ला जस्तो छ।
झन् बुझ्यो, झन् कठिन बुझ्यो, बुझ्न कठिन। कीर्ति, तिमीले भिडको कुरो सुनेर बोल्यौ कि आफैले केही बुझेर बोल्यौ?
बेरोजगारीको समस्या घटेको छैन, असुरक्षाको वातावरण हटेको छैन, महँगीको मार पनि रोकिएको छैन, भ्रष्टाचार पनि छेकिएको छैन, यो कुरा त बच्चा बच्चालाई थाहा छ नि।
हो, मैले त्यही भनेको के, हामी एउटा व्यवस्था जोगाउन देश र युवाको भविष्य दाउमा राख्ने कि नयाँ केही सोच्ने भन्नुहोस् त लु।
ओहो, हेर मिरज बाउ, तिम्रो चिन्ता, चासो र आक्रोश गलत नै होइन, तर हामीले थुप्रै राजनीतिक प्रणालीको प्रयोग गरिसक्यौ, धेरै व्यवस्थाहरू चेन्ज गर्दै आयौ। ती व्यवस्थामा चाहिँ राम राज्य थियो, अहिले चाहिँ यमराज राज्य छ, भन्ने त मिलेन नि, झन् बुझ्यो, झन् कठिन।
खै, के थियो के थियो, एउटा हत्यारा जाबो त समाउन सकेको छैन।
मेरो विचारमा चाहिँ अब नयाँ विकल्प सोच्ने बेला आएको छ है।
झन् बुझ्यो, झन् कठिन बुझ्यो, बुझ्न कठिन। यो राजनीति परिवर्तनमा विकल्प चेन्ज भइरहन्छ, सधैँ एकै ठाउँमा बस्नु पर्छ भन्ने छैन बाउ, तर विकल्प बिनाको विकल्प सोचेर हुँदैन। लामो सङ्घर्ष र बलिदानबाट आएको गणतन्त्र असफल भयो भने देश फेरि अगाडि होइन, फेरि ब्याक गियरमा पछाडि जान्छ। यो कुरा नै बुझ्नु पर्छ, होइन भने फेरि झन् बुझ्यो, झन् कठिन होला।
होइन, गणतन्त्रका नाममा नेता पाल्न अनि भ्रष्टाचार गर्न यो व्यवस्था ल्याएको हो त।
आवेश नहोइ बाबु, बिस्तारी बिस्तारी, फेरि झन् बुझ्यो, झन् कठिन होला।
तर दाजी, मलाई दादाको कुरा ठिक लागेछ है, यी भिआइपीहरूको सवारी हेर्दा त कहिले काहीँ त मलाई वाक्कै लाग्छ।
अब कुरो यस्तो छ है नानी, अब हिजोको व्यवस्थामा अराजकता थिएन भन्ने होइन, भोलि अर्को व्यवस्था आएपछि त्यहाँ सबै दुधले नुहाएका मात्रै आउँछन् भन्ने पनि छैन। यो कुरो चाहिँ बुझ्नु पर्यो तिमीहरूले।
तँ चाहिँ हो है,
त्यो चाहिँ होइन, मेन कुरै त्यही हो, जुनसुकै व्यवस्था आए पनि नेता बन्ने भनेको तिमी हामीहरूकै बिचबाट हो। अब हामीले हामी आफूलाई, हाम्रा सन्तानलाई, भाइ बहिनीलाई राम्रो संस्कार दिन सक्यो भने अब आउने युग पनि राम्रो हुन्छ। अब यस्तै रह्यो भने जुन जोगी आए पनि कानै चिरेको, झन् बुझ्यो झन् कठिन।
त्यही त है, कहिले काहीँ त वक्क लाग्छ मलाई।
जुनसुकै तन्त्र आए पनि हामी जनतालाई केही पनि हुँदैन भन्ने कुरा यो 12 वर्षले पुष्टि गरिसक्यो।
जेमा पनि नकारात्मक सोच्नु हुन्न मेरो बाउ, आफैले गाह्रो पर्छ। हेर, बिस्तारै बिस्तारै हुन्छ। ओ, नयाँ एयरपोर्ट बन्दैछ, बाटाघाटा निर्माण हुँदैछन्, भ्रष्टाचारी पक्राउ पर्दैछन्, रोजगारीको वातावरण बन्दैछ। अब यसैलाई सफलतामा पुर्याउन हामीले हाम्रा नेता, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलाई निरन्तर दबाब दिनु पर्छ। फेरि चाहिँ अर्को नयाँ खोज्न थाल्यो भने झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश। अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। राष्ट्रिय मानवाधिकार आयोगको स्थापना कहिले गरिएको हो? प्रश्न फेरि एकपटक, राष्ट्रिय मानवाधिकार आयोगको स्थापना कहिले गरिएको हो? यो प्रश्नको सही जवाब जेठ महिनाको मसान्तसम्म इन्सेको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com पत्र पठाएर वा 01-5-21-87-70 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन र प्रश्नको उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio facebook पेजमा पनि उत्तर लेखी कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिकेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि बिदा माग्छु। नमस्ते।